This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
नमस्कार श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रिला लिएर म सञ्जय तपाईँहरूको रेडियो सेटमा सदाको आइतबार झैँ आज पनि उपस्थित भइसकेको छु। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रिला रेडियो एडलेड 101.5 एफएममा हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म एक घण्टाका लागि तपाईँहरूलाई रोचक जानकारीका साथमा देश विदेशमा भएका विभिन्न घटनाहरूका साथ साथमा रमाइला मिठा गीत सङ्गीतले भरपूर मनोरञ्जन दिने उद्देश्यले हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म हामी एक घण्टाका लागि आउने गर्दछौँ। र नेपालीज कल्चरल सोसाइटी फर साउथ अस्ट्रेलियाको प्रस्तुति रहेको यो कार्यक्रम भोइस अफ साङ्ग्रिला, हजुर तपाईँहरूलाई कस्तो लाग्छ? तपाईँहरू हाम्रो फेसबुक पेजमा हामीलाई लेखी पठाउन सक्नुहुन्छ, जसका लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ www.facebook.com/साङ्ग्रिलाका आवाजहरू। हजुर, यदि तपाईँको कम्युनिटीभित्र, नेपाली कम्युनिटीभित्र तपाईँहरू कुनै पनि कार्यक्रमहरू गर्दै हुनुहुन्छ, आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई त्यस कार्यक्रमको बारेमा पनि जानकारी गराउन सक्नुहुन्छ, ताकि हामी तपाईँहरूको कार्यक्रम यो अस्ट्रेलिया अथवा एडलेडमा मात्रै नभएका भएर एडलेडमा मात्र रहेका नेपालीहरू माझ नपुर्याइकन संसारभर रहेका नेपालीहरू माझ पुर्याउने कोसिस पनि गर्नेछौँ, नेपाली भाषीहरूका माझ पुर्याउने कोसिस गर्नेछौँ। हजुर, कार्यक्रम भोइस अफ साङ्ग्रिला मार्फत श्रोताहरू, कार्यक्रम सुरु गर्न चाहन्छु एड्रिन प्रधानको आवाजमा रहेको यो गीत, बिल्कुलै नयाँ गीत। यो विशेष गरी नेपालले क्रिकेटमा हासिल गरेको सफलतापछि 1974 AD यो बजारमा ल्याएको गीत थियो। यो तपाईँहरूलाई अहिले म यो गीत सुनाउँदैछु, त्यसपछि म कार्यक्रममा पुनः उपस्थित हुनेछु। अहिलेलाई सुन यो गीत 1974 AD को आवाजमा। गीतको शीर्षक छ खेलौं।
Oh, को उद्देश्य रहोस हाम्रो मुस्कान नै यहाँ मिठो सन्देश बनोस अनि
श्रोताहरू कार्यक्रममा पुनः स्वागत छ तपाईँहरूलाई। कार्यक्रम हो भोइस अफ साङ्ग्रेला। हजुर, हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म तपाईँहरूको रेडियो सेटमा आउने गर्दछौँ करिब एक घण्टाका लागि। श्रोताहरू, भर्खरै मैले तपाईँहरूलाई सुनाए 1974 AD को आवाजमा रहेको स्पेसली यो गीत नेपाली युवा खेलाडीहरूप्रति समर्पित गरिएर अझ त्योभन्दा पनि भर्खरै बङ्गलादेशमा 2020 विश्वकप पहिलोचोटि 2020 विश्वकप खेल्न क्रिकेट खेल्न गएको नेपाली टिमलाई एउटा जोस र जाँगरले अझ उत्साहित गर्नका लागि भए पनि यो गीत 1974 AD बजारमा ल्याएको थियो। र श्रोताहरू, तपाईँहरूलाई थाहा नै छ बङ्गलादेशमा हालै चलिरहेको 2020 वर्ल्ड कप, क्रिकेट वर्ल्ड कपमा नेपालले एकदमै राम्रो सहभागिता र एकदमै उत्साहजनक प्रदर्शनी गरेर हङकङ र अफगानिस्तान, जो अफगानिस्तानसँग विगत 6 वर्षदेखि हारिरहेको थियो र पहिलोचोटि अफगानिस्तानलाई जितेको छ, र यति बेला क्रिकेट नेपाली क्रिकेट टिमको एकदम नै हाई हाई छ नेपालमा भन्नुपर्दाखेरि। यो हाई हाईलाई कतिपय पार्टीका नेताहरूले अलिकति पाचे पचाउन नसकेको जस्तो पनि आह्वान भएको छ। किन भन्दाखेरि नेपालका माओवादीका एकजना वरिष्ठ नेता सिपी गजुरेल, नामै लिनुपर्दाखेरि, उहाँले चाहिँ क्रिकेट टिमले चाहिँ नेपालमा विकृति ल्याएको भन्ने एउटा टिप्पणी पनि दिनुभएको छ। तर कतिसम्म यो टिप्पणी स्वाभाविक हो त? के खेलले देशमा एउटा विकृति ल्याउने नै हो त? यदि नेपालको नाम विश्वमा कुनै पनि किसिमले चिनिन्छ भने के त्यो देशको लागि विकृति हुन सक्छ त? श्रोताहरू, यो हामी सबैले विचार गर्नुपर्ने कुरा हो। र नेताले, सिपी गजुरेलले स्पेसल्ली के सोचेर अथवा चाहिँ के भावनाले यस्तो कुरा, यस्तो टिप्पणी गरेका हुन्, त्यो भन्न गाह्रो छ। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रेलामा म श्रोताहरू अब तपाईँहरूलाई तपाईँहरूको ध्यान MH370 आकर्षित गर्दैछु। MH370, हजुर, मलेसिया एयरलाइन्सको हराइरहेको विमान MH370 हराएको लगभग 3 साता पुग्न लागिसकेको छ श्रोताहरू। तैपनि अहिलेसम्म यसको कुनै पनि भेटिएको अथवा यसको अत्तोपत्तो छैन। हराइरहेको मलेसियाली वायुसेवाको विमानको अन्तर्राष्ट्रिय खोजी कार्य दक्षिणी हिन्द महासागरमा तीव्र बनाइँदै गर्दा चीनले त्यस क्षेत्रमा सम्भाव्य भग्नावशेष ठानिएका वस्तुहरूको चित्र सार्वजनिक गरेको छ। क्वालालम्पुरमा नियमित पत्रकार ब्रिफिङमा बोल्दै मलेसियाका कार्यवाहक यातायात मन्त्री हिसामुद्दिन हुसेनले चिनिया भूप्रग्रहले हराइरहेको विमानको भग्नावशेष ठानिएका वस्तुहरूको तस्विरहरू खिचेको र त्यसको पुष्टि गर्न त्यसतर्फ पानी जहाजहरू पठाउन लागेको जनाए। चीनको राष्ट्रिय अन्तरिक्ष कार्यक्रमको गाओफेन 1 नामक भूपग्रहले ती तस्विरहरू खिचेको थियो। खोजी कार्यमा संलग्न एकजना अस्ट्रेलियाली विमान चालकले कुहिरो र बादलले गर्दा मौसम चाहे जस्तो नभएको बताए। यसअघि अस्ट्रेलिया सरकारले दक्षिणी हिन्द महासागरमा त्यस्तै खाले वस्तुहरूको भूउपग्रहले खिचेको तस्विर जनाएपछि त्यस क्षेत्रमा खोजी कार्य तीव्र पारिएको थियो। ती दुवै वस्तु एकै हुन् वा फरक हुन् भन्ने निश्चित भइसकेको छैन। अस्ट्रेलियाको सामुद्रिक सुरक्षा प्राधिकरणले खोजी कार्यको नेतृत्व गरिरहेको छ। अस्ट्रेलियाका उप प्रधानमन्त्री वारेन ट्रसले भने शनिबार अबेर दुईवटा चिनिया विमानहरू आइपुग्दैछन्। तिनले भोलिदेखि खोजी कार्य थाल्नेछन्। जापानी विमानहरू पनि आउँदैछन्। यसबाहेक समुद्रमा खोजी कार्यमा सघाउन विश्वभरबाट पानी जहाजहरू आउन लागेका छन्। विमान उडेको बारे अन्तिम जानकारी प्राप्त मलक्का स्ट्रेटदेखि उत्तर पश्चिम तथा दक्षिण पश्चिम दुवै क्षेत्रमा खोजी कार्य भइरहेको छ, तर अहिलेसम्म कुनै भरपर्दो जानकारी प्राप्त भएको छैन। यसअघि मलेसियाली अधिकारीहरूले मलेसियाली वायुसेवाको MS-370 उडानमा रहेको विमानको संचार प्रणाली जानी जानी बन्द गरिएको बताएका थिए। प्रधानमन्त्री रजाकले उक्त विमान मलेसिया प्रायद्वीपको पूर्वी तट पुग्नु ठिक अघि विमानको संचार प्रणाली बन्द गरिएको र त्यसको एकैछिनमा मलेसिया र भियतनामको वायु यातायात नियन्त्रकहरूको सीमा नजिकै पुगेपछि विमानको ट्रान्सपन्डर पनि बन्द गरिएको बताएका थिए। त्यसपछि मलेसियाली प्रहरीले उक्त विमानका 53 वर्षीय चालक जाहेरी अहमद शाहको घरमा खानतलासी लिएको थियो। खोजी कार्यमा अमेरिकाको संघीय जाँच ब्यूरो FBI मलेसियाली अधिकारीहरूलाई सघाइरहेको छ। 249 जना यात्रु तथा चालक दलका सदस्यहरू यात्रा गरिरहेको सो विमानमा अधिकांश यात्रुहरू चिनिया थिए। श्रोताहरू, यो विमानमा हरेक रहेका चिनिया यात्रुहरूका कैयौं नातेदारहरू बेजिङ स्थित होटलमा अब केही जानकारी आउँछ कि भनेर बसेर कुरिरहेका छन्। विमानबारे अझै ठोस जानकारी नआउँदा आफन्तजनहरू निराशा र चिन्ता व्यक्त गरिरहेका छन्। श्रोताहरू, यो मलेसिया एयरवेजको MS-370 जहाज हराएको लगभग 3 साता पुग्न लागिसकेको छ, तर पनि यसको कुनै अत्तोपत्तो लागेको छैन र यसमा चाहिँ अहिले विश्वको ध्यानाकर्षण भइरहेको छ। त्यसै गरी रसियाले युक्रेनको क्रिमियामा गरेको हस्तक्षेपलाई पनि विश्वले त्यसरी नै हेरिरहेको छ। श्रोताहरू, अब भने अर्को एउटा गीत तपाईँहरूलाई म यहाँ सुनाउँदैछु। सुगम पोखरेलको आवाजमा मेरो जीवन यस्तो होस् कि हरेक दिन एकदम बिल्कुलै बेग्लै होस्। हजुर श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रीला, सुगम पोखरेलको आवाजमा मेरो जीवन।
मेरो जीवन यस्तो होस्, मेरो जीवन यस्तो होस्, हरेक दिन फरक हो। मेरो जीवन यस्तो होस्, मेरो जीवन यस्तो होस्, मेरो जीवन यस्तो होस्, हरेक दिन फरक हो। पीर व्यथा सबै हराओस्, हरेक रात सरस हो। बाँच्न पाऊँ हरेक दिन सबैलाई खुसी पारेर, हाँस्न पाऊँ हरेक छिन गर्वले शिर उठाएर, साँझमा दिनभरि काम सुकर्मलाई खेलाउँछु, भोलि उठेर गर्ने कामको योजना बनाउँछु। योठमा मुस्कान फैलेर सबैलाई घेरेको होस्, योठमा मुस्कान फैलेर सबैलाई घेरेको होस्। मेरो जीवन यस्तो होस्, मेरो जीवन यस्तो होस्, हरेक दिन फरक हो। कसैलाई कुनै हानि नगरोस् मेरो सहयोग माग्नेले कहिल्यै खाली जानु नपरोस् मेरो कर्मले कसैलाई कुनै हानि नगरोस् मेरो सहयोग माग्नेले कहिल्यै खाली जानु नपरोस् अरुका इच्छामा आफ्नो सबै सपना मिसाइदिन्छु अरूले थाम्न नसक्ने पीर आफै बिसाइदिन्छु दैव दायना भएर सधैँ मलाई हेरेको हो दैव दायना भएर सधैँ मलाई हेरेको हो मेरो जीवन यस्तो होस् मेरो जीवन यस्तो होस् हरेक दिन फरक होस् मेरो जीवन यस्तो होस् मेरो जीवन यस्तो होस् मेरो जीवन यस्तो होस् हरेक दिन फरक
श्रोताहरू कार्यक्रममा फेरि पनि स्वागत छ तपाईँहरूलाई. कार्यक्रम हो भोइस अफ साँग्रेला. हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म तपाईँहरूको रेडियो सेटमा आउने गर्दछौँ. तर हाम्रो यो भोइस अफ साँग्रेला टिममा खगेन्द्रजी, नवीन र म सञ्जय आउने गर्थ्यौँ. तर आज मेरा सहकर्मी साथीहरू खगेन्द्रजी र नवीन आज स्टुडियोमा उपलब्ध हुनुहुन्न, उपस्थित हुनुहुँदैन र म एक्लै कार्यक्रम सञ्चालन गरिरहेको छु. श्रोताहरू, सक्दो तपाईँहरूलाई मनोरञ्जन र जानकारी गराउने उद्देश्यका साथमा म आएको छु. श्रोताहरू, अब फेरि म तपाईँहरूलाई नेपालको अर्थतन्त्र भारतभन्दा सम्भावनायुक्त भन्ने शीर्षकमा सेतो पाटीमा रहेको यो ब्लग गोपीनाथ मैनालीले लेख्नुभएको यो ब्लग तपाईँहरूलाई म जस्ताको तस्तै प्रस्तुत गर्दैछु. एसिया अहिले आर्थिक रूपान्तरणको प्रक्रियामा तीव्रतर छ. सन् 2050 सम्ममा विश्वको कुल गृहस्थ उत्पादनमा एसियाले आधा हिस्सा लिने अनुमान गरिएको छ भने हाम्रा छिमेकी मुलुक चीन तथा भारत विश्वका दोस्रो तथा तेस्रो अर्थतन्त्र बन्ने महत्वाकांक्षी कार्ययोजनामा अघि बढ़िरहेका छन्. यी दुई बाहेक जापान तथा कोरिया जस्ता विकसित मुलुकहरू एवं मलेसिया, इण्डोनेसिया तथा थाइल्याण्ड जस्ता उदयमान अर्थतन्त्रहरूले विश्व अर्थतन्त्रमा आफ्नो हिस्सा उल्लेख्य रूपमा बढ़ाउँदै लगेका छन्. एसियाका सात अर्थतन्त्र यस शताब्दीका आधा आधीमा नपुग्दै यस शताब्दीलाई एसियाको शताब्दी बनाउन प्रयत्नशील छन् र लाग्छ यही प्रवृत्ति रहिरहेमा यो शताब्दी आर्थिक औद्योगिक हिसाबमा एसियाकै हुनेछ. यी मुलुकहरू एसियालाई विश्व अर्थतन्त्रको केन्द्र बनाउन राष्ट्रिय कार्ययोजना, क्षेत्रीय सहयोग र विश्वव्यापी आबद्धताका रणनीतिमा छन्. 70को दशकमा चीनका देङ सियाओपेङले लिए जस्तै अहिले मनमोहन सिंह सरकारले अहिले आर्थिक समृद्धिका रणनीतिहरू अघि सारिरहेको छ. पलानिप्पन चिदम्बरमले हालै भारतीय संसद लोकसभामा अन्तरिम बजेट प्रस्तुत गर्ने सन्दर्भमा आगामी 30 वर्षमा सन् 2043 सम्ममा विश्वको तेस्रो अर्थतन्त्र बन्ने 10 बुँदे कार्यसूची प्रस्तुत गरे. चिदम्बरमका अनुसार भण्डारमा धेरै चीज छ, उपयोग गर्न सके प्राप्त हुन्छ. यसको मतलब भारतीय अर्थतन्त्रमा धेरै सम्भावना छ, त्यो उपयोग मात्र गर्न नसकिएको हो. त्यस सम्भावनालाई प्राप्त गर्न उनले अघि सारेका कार्यसूचीमा वित्तीय एकीकरण, सन् 2016 सम्ममा वित्तीय घाटा जीडीपीको 3% झार्ने, विदेशी लगानी मार्फत चालू खाता घाटा सन्तुलनमा ल्याउने, मूल्य स्थिरता र प्रगति बीच सन्तुलन कायम गर्ने, वित्तीय क्षेत्र सुधार गर्ने, ठूलो मात्रामा पूर्वाधारमा लगानी गर्ने, उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने, आवश्यक वस्तुमा मूल्य अनुदान दिने, नयाँ अवधारणा अनुरूप शहरीकरणलाई तीव्रता दिने, सिप विकास गर्ने, केन्द्र र राज्य सरकार बीच आर्थिक जिम्मेवारी बाँडफाँड गर्ने रहेका छन्. भारतले यी कार्यसूचीलाई मौन आर्थिक रणनीतिका रूपमा लिएको छ. वास्तवमा उसले लिएको कार्यसूची जुनसुकै विकासशील देशका लागि शिक्षाप्रद हुन सक्दछ, किनकि विकासशील मुलुक सम्भावना भएर पनि त्यसको उपयोग मार्फत आर्थिक समृद्धि लिन चुकेका छन्। यी दशैं बुदामा भारतका सबै राजनीतिक दलहरूको मैतक्य छ, किनकि विकासमा राजनीति गरेर राजनीतिक दलहरू अघि बढ्न सक्दैनन्। विकासका लागि राजनीति गरेर नै मुलुक समृद्ध बन्ने गर्दछ, जसमा राजनीतिक दलहरूको भविष्य पनि सुरक्षित हुन्छ। विकासको सूत्र सजिलो हुन्छ तर अनुशासन चाहिँ गाह्रो। आर्थिक विकासको गतिमा पछि परेका र राजनीतिक संस्कृति नबसेको समाजमा यो कुरा अझै टटकारिन्छ। हामीले पनि विकासका महत्वाकांक्षी कार्यक्रमहरू नल्याएका होइनौ। हाम्रै उदार आर्थिक नीतिका अनुकरण 90 को दशकमा भारतले समेत गर्न पुगेको थियो। अहिले त्यही भारतको विकास समृद्धिबाट हामी लोभिनु लालचिनु परेको छ। राजनीतिक अस्थिरता, 10 वर्षे द्वन्द, आर्थिक विषयमा सस्तो लोकप्रियता अवलम्बन र कमजोर सुशासनका कारण 90 को दशकका आर्थिक उपलब्धिको प्रवृत्तिलाई हामीले जोगाउन र निरन्तरता दिन सकेनौ। परिणामत उद्योग उत्पादन घट्दो छ, व्यापार घाटा अत्यास लाग्दो छ, बेरोजगारी र मूल्य वृद्धि आकाशिएको छ। केही उत्साहप्रद देखिएका सामाजिक क्षेत्रका प्रगतिहरू, शिक्षा स्वास्थ्य र सरसफाई र पूर्वाधार संरचनाका उपलब्धिहरू, सड़क सिंचाई र सूचना प्रविधिलाई कायम गर्दै गुणात्मक पक्षमा अघि बढ़ने चुनौती छ। आशावादी भएर सोच्दा नेपालको अर्थतन्त्र छिमेकी अर्थतन्त्र भन्दा सम्भावनायुक्त अर्थतन्त्र हो। चिदम्बरमले भने झैं भण्डारमा धेरै चीज छ, उपयोग गर्न सके प्राप्त हुन्छ। नेपाली अर्थतन्त्रलाई चलायमान बनाउनका लागि अर्थतन्त्रका 3 चालकहरूलाई अठोटयुक्त उपयोग गर्नु अहिलेको आवश्यकता हो। नेपालको समृद्धिका 3 चालक कृषि, जलस्रोत र पर्यटन नै हुन्। कृषिले मुलुकलाई पूर्ण समृद्धि नदिए पनि यो खाद्य सुरक्षा र आत्मनिर्भरताको आधार हो। पर्याप्त सिंचाइ सम्भावना र भौगोलिक विविधताको उपयोग गरी कृषिले विकासको आधार दिन सक्छ। जलस्रोत असीम सम्भावनाको क्षेत्र हो। जलविद्युत उत्पादन र पानी प्रशोधन मार्फत उद्योग, व्यापार र निर्यात विस्तार गर्न सकिने वरदान प्रकृतिले दिएको छ, जुन राजनीतिक र भावाशयपूर्ण लहरका कारण उपयोगमा आएको छैन। हामीहरू सम्भावनाका कैदी भएर कल्पिएर बस्न विवश छौं। जाने जलस्रोतले आर्थिक समृद्धि, वातावरणीय सन्तुलन र कार्बन वित्तयुग उपयोगको आधार मात्र दिने छैन, यसले एसिया पेसिफिक क्षेत्रकै रणनीतिक साँचो नेपाललाई दिन सक्छ। पर्यटन आर्थिक समृद्धिलाई दिगो बनाउने, नेपालको पहिचान विस्तार गर्ने र नेपाल र बाह्य मुलुकसँग सम्बन्ध सुदृढ गर्ने आधार हुनेछ। नेपालको सस्तो श्रम र अव्यवस्थितको फाइदा आर्थिक चालक उपयोग गर्ने साँचो हुन्। करिब 57% जनसंख्या आर्थिक रूपमा क्रियाशील समूहमा छ। यस्तो जनसंख्या संरचना जुन कुनै मुलुकले सितिमिति पाउँदैन। यसर्थ जनसंख्याको लाभांशबाट हामी लाभान्वित हुने सम्भावना छ। पर्यटन तथा जलस्रोतको सम्भावना उपयोग गर्न नेपाली मन लिएर विश्वभरि छरिएका करिब 57 लाख नेपाली डायस्पोरालाई परिचालन गर्न सकिने सम्भावना पनि त्यत्तिकै छ। औपचारिक कूटनीतिका साथै जुन कूटनीति सम्भावना दोहनको रणनीति हुन सक्छ। नेपाली मन भएका तर नेपालमा सुरक्षित भविष्य नदेखेर बाहिरिएका यी डायस्पोरा साँचो अर्थमा नेपालका सद्भावना दूत पनि हुन्। उनीहरूको सार्थक परिचालन नेपालको विकासको महत्वपूर्ण आधार बन्न सक्छ। अहिले 2048 सालको आर्थिक सुधारका नीति शिल्पीहरू सरकारमा छन् र कांग्रेस सरकारको सहयात्री नेकपा एमाले पनि आर्थिक समृद्धिका मुद्दामा उदारवाद कै नजिक छ। उनीहरूले ल्याउने कार्यक्रममा सशक्त प्रतिपक्षको पहरेदारी पनि उपलब्ध छ। नागरिक समाजबाट स्वतन्त्र पर्यवेक्षण हुने अवस्था छ। यो स्थितिको उपयोग गर्नु अहिलेको आवश्यकता हो। यो अवसरलाई उपयोग गर्न सकेनौं भने हामी उदयमान अर्थतन्त्रमा साझेदारी होइन आर्थिक समृद्धिको चुपुवामा पर्नेछौं, जुन हामी सबैका लागि निकै महँगो साबित हुनेछ। त्यसैले सुनिश्चित भविष्यका लागि समृद्ध नेपाल बनाउने अवसर उपयोग गर्न राजनीतिक दल लगायत हामी सबै प्रतिबद्ध बन्नु नितान्त जरूरी छ। समय वेगमान छ, यसले पर्खिँदैन, पछ्याउन सिक्नुपर्छ। श्रोताहरू, सेतो पार्टीबाट साभार गरिएको नेपाल अर्थतन्त्र भारतभन्दा नेपालको अर्थतन्त्र भारतभन्दा सम्भावनायुक्त गोपीनाथ मैनालीको विचार यहाँनिर मैले जस्ताको तस्तै तपाईँहरूलाई सुनाएँ। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गेला हजुर 6:30 बजेदेखि म तपाईँहरूको रेडियो सेटमा आइसकेको छु र अबको करिब 35 मिनट तपाईँहरू समक्षमा रहनेछु किनकि स्टुडियोको घडीमा यति बेला 6:55 गइसकेको छ। श्रोताहरू, अब कार्यक्रममा फेरि अर्को एउटा गीत बजाउँदैछु म यहाँनिर आस्था राउतको आवाजमा रहेको चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा। श्रोताहरू, कार्यक्रममा पहिलोचोटि बजाउँदैछु यो गीत, आस्था राउतको स्वर रहेको यो गीत अहिलेलाई सुन्नुहोस् चौबन्दीमा पटुकी। त्यसपछि फेरि तपाईँहरूसँग म अरू जानकारीका साथमा अरू मिठा मिठा गीत सङ्गीतका साथमा फेरि उपस्थित हुनेछु।
छैन भन्दैमा पखेजीमा काट्न जाने छैन भन्दैमा चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा
यहाँहरू सुन्दै हुनुहुन्छ नेपाली मन नेपालीपनमा समर्पित रेडियो कार्यक्रम साङ्ग्रिलाका आवाजहरू रेडियो एडिलेड 101.5 FM मा।
हजुर श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रिला यानि कि साङ्ग्रिलाका आवाजहरू रेडियो एडिलेड 101.5 MHz को तरंगमा हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म र म आज तपाईँहरूको साथमा छु सञ्जय, म सञ्जय। हजुर श्रोताहरू, यति बेला मेरो हातमा एउटा साहित्यिक रचना परेको छ, केसी भण्डारी। उहाँ चाहिँ यस्ता साहित्यिक रचनाहरू हामीलाई बेला बेलामा पठाइरहनुहुन्छ र हामी उहाँलाई रिक्वेस्ट गर्न अनुरोध गर्न पनि चाहन्छौँ, यस्ता तपाईँका साहित्यिक कलाकृतिहरू हामीलाई पठाउनुहोस्, हामी जस्ताको तस्तै श्रोताहरूमा आज प्रस्तुत गर्नेछौँ। केसी भण्डारीजीले लेख्नुभएको यो सानो कविता, मेरो घरको बादलीमा कसले गीत गाइदिन्छ, मेरो घरको भत्किएको छानो कसले छाइदिन्छ, ग्याउली भित्र धार्मी पुडी गाई मेरा हृदय होलान्, तिनको राम्रो सुसार गर्ने को चाहिँ त्यहाँ धाइदिन्छ, कुहु कुहु कोहिली बास्ने मेरो ठूलो बगैँचामा खडेरीले सुक्यो होला कसले पानी लाइदिन्छ, पल्ला घरे बिजुवा बाले खेतको साँध मिचे होला, खेवा काटी मिलाउन कोपो त्यहाँ आइदिन्छ, टारी खेतमा भेल पछि जम्मै आली लडे हो कि खोल्यासालाई बन्द गर्न कुनले दुःख पाइदिन्छ। हजुर, केसी भण्डारीजीले लेख्नुभएको यो साउथ अस्ट्रेलिया सल्सबरी साउथ अस्ट्रेलिया भनेर लेख्नुभएको छ। श्रोताहरू, उहाँले लेख्नुभएको यो सानो कविता मैले यहाँनिर तपाईँहरूलाई सुनाएँ। अब भने म फेरि नेपाली अर्थतन्त्रमा विदेशीका नेपालीहरूको कतिको महत्वपूर्ण योगदान रहेको छ त, त्यस बारेमा एउटा सानो रिपोर्ट यहाँनिर प्रस्तुत गर्दैछु। विदेश गएका नेपाली कामदारहरूले पठाउने रकम एक तिहाई भन्दा धेरै दरले बढेपछि चरम व्यापार घाटा सहन बाध्य नेपालको भुक्तानी सन्तुलनमा निकै धेरै फाइदा देखिएको छ। राष्ट्र बैंकले जारी गरेको साउनदेखि माघसम्मको आंकड़ा अनुसार यसबीच नेपालले आफ्ना भएभरका वस्तु र सेवा बेचेर कमाएको पैसाबाट तमाम आयात तथा अन्य खर्च कटाउँदा पनि झण्डै 1 खर्ब रूपियाँ बचत गर्न सक्षम भएको छ। वर्षको 4.5 खर्ब रूपियाँसम्म व्यापार घाटा सहन बाध्य नेपाललाई उसका कामदारले विदेशमा कमाएर पठाउने रेमिटान्स रकम वरदान साबित भएको यो अर्को उदाहरण हो। यस आर्थिक वर्षको पहिलो 7 महिनाको स्थिति हेर्दा नेपालको आयात र निर्यात बीचको फरक करिब 3.4 खर्ब रूपियाँ छ, जबकि यही समय रेमिटान्सबाट मात्रै नेपालले 3.12 खर्ब रूपियाँ कमायो। त्यसबाहेक सेवा व्यापार अनि पर्यटकको आय वृद्धि तथा विदेशी सहायता समेत जोड्दा देशभित्र नै र बाहिर नै रकम अर्थात भुक्तानी सन्तुलन 95 अरब रूपियाँले बचतमा रह्यो। राष्ट्र बैंकका डेप्युटी गवर्नर महाप्रसाद अधिकारी भन्छन्, व्यापार सन्तुलनको मात्रै अवस्था त भयावह छ, तर वैदेशिक रोजगारीमा गएका कामदारले प्रत्येक वर्ष पठाउने झण्डै 4.5 खर्बले हामीलाई सन्तुलनमा सघाएको हो। विदेशमा काम गर्नेहरूकै परिश्रमको फलस्वरूप नेपालको विदेशी मुद्रा संचित पनि 6.50 खर्ब रूपियाँ बराबर पुगेको छ। नेपालले अन्तर्राष्ट्रिय व्यापारमा पनि उत्तिकै प्रगति गर्न सके देशको आर्थिक मुहार फेरिन सक्ने यी आँकडाहरूले देखाएको जानकारहरूको भनाइ छ। विदेश गएका नेपाली कामदारहरूले पठाउने रकम एक तिहाई भन्दा धेरै दरले बढेपछि चरम व्यापार घाटा सहन बाध्य नेपालको भुक्तानी सन्तुलनमा निकै धेरै फाइदा देखिएको छ। राष्ट्र बैंकले जारी गरेको साउन देखेको आँकडा अनुसार आँकडामा यो देखिएको हो। वर्षको 4.25 खर्ब रूपियाँसम्म व्यापार घाटा सहन बाध्य नेपाललाई उसका कामदारले विदेशमा कमाएर पठाउने रेमिटान्स रकम वरदान साबित भएको यो बीबीसीमा जारी एउटा सानो रिपोर्ट मैले तपाईँहरूलाई सुनाएँ। श्रोताहरू, नेपालका युवा शक्तिहरू विदेशी भनेर नेपालमा भनौँ न नेपालका युवा शक्तिहरू विदेशीको क्रम बढ्दो छ भनेर भनिरहेको अवस्थामा नेपाल बाहिर विदेशी र कमाएको रकम नेपाल पठाएर रेमिटान्स मार्फत आर्जित रकमले नेपालको अर्थतन्त्रलाई कतिसम्म टेवा पुर्याएको रहेछ त भन्ने कुरा यहाँनिर प्रस्तुत गरे मैले. श्रोताहरू, अब म फेरि तपाईँहरूको तपाईँहरूलाई क्रिकेटतिर जोड्दैछु. तपाईँहरूलाई थाहा नै छ नेपालले 2020 विश्वकप आइसिसी 2020 विश्वकपमा आफ्नो एकदमै राम्रो प्रदर्शनी गरे बापत यति बेला नेपाली जनताहरू नेपाली क्रिकेट टिमप्रति एकदमै गौरवान्वित भएका छन्. तर यसै बेला नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले नेपाली क्रिकेट टिमले देशमा विकृति ल्याएको छ भनेर गरेको टिप्पणी प्रति नेपाली क्रिकेट प्रेमीहरूले नेपाली क्रिकेट प्रेमीहरूलाई चित्त नबुझेर डडेलधुरामा सीपी गजुरेलको पुतला जलाइएको समाचार भर्खरै प्राप्त भएको छ श्रोताहरू. तर त्यो प्रसंगलाई त्यहीँनिरै छोडेर म नेपालका एकदमै यो क्रिकेट 2020 क्रिकेटमा नेपाललाई एउटा राम्रो रन रेट दिलाउने ज्ञानेन्द्र मल्लसँग कान्तिपुरमा छापिएको यो एउटा अन्तर्वार्ता तपाईँहरूका सामु प्रस्तुत गर्दैछु. आवश्यकता अनुसार टिकेर खेल्नु त पर्छ नै, तर 2020 क्रिकेटमा कम बलमा धेरै रन बनाउनु पनि उत्तिकै आवश्यक छ. बंगलादेशमा जारी 2020 वर्ल्ड कपको पहिलो खेलमा हङकङ विरूद्ध 117 स्ट्राइक रेटले 41 बलमा 48, बंगलादेश विरूद्धको खेलमा 116.66 दरले 6 बलमा 15 र अफगानिस्तान विरूद्धको तेस्रो खेलमा 169.22 का दरले 13 बलमा 22 रन बनाएर ज्ञानेन्द्र मल्लले आफूलाई क्रिकेटको यो छोटो स्वरूपको दक्ष खेलाडीका रूपमा स्थापित गरेका छन्. छनौट हुनु नै ठूलो उपलब्धि मानिएका बेला विश्वकपमा हङकङ र अफगानिस्तान विरूद्धका दुई खेल जित्दै नेपाली टोलीले इतिहास रचेको छ. क्रिकेट मात्र होइन, कुनै पनि खेलकुदको विश्वस्तरीय प्रतिस्पर्धामा नेपालको यो ऐतिहासिक उपलब्धि हो. सफलताले उत्साही बनाउने मात्र होइन, जिम्मेवारी बोध पनि गराउँछ. नेपाली क्रिकेट टोलीका उपकप्तान समेत रहेका मल्ल शनिबार कान्तिपुरसँग कुरा गर्दै आत्मविश्वासी मात्र होइन जिम्मेवार पनि देखिए. विश्वकपका तीन खेलमा धेरै रन बनाउनेमा कप्तान पारस खड्कासँगै 83 रन जोडेर तेस्रो बनेका उनै मल्लसँग विश्वकपको प्रदर्शनी र नेपाली क्रिकेट र यसको भविष्य बारेमा गरिएको कुराकानी. विश्वकप खेल्न गइरहँदा यस्तो उपलब्धि हासिल हुन्छ जस्तो लागेको थियो भन्ने प्रश्नमा ज्ञानेन्द्र मल्ल भन्दछन्, हामीमा विश्वास थियो र गरेर देखाउने बेला यही हो भन्ने थियो. यसअघिका केही खेलमा राम्रो प्रदर्शन भएको थिएन. न्युजिल्यान्डमा वर्ल्ड कप वान डे क्वालिफायर खेल्दा राम्रो भएन, त्यसले नेपाली क्रिकेट खस्केको महसुस भएको थियो. एक दिवसीय स्ट्याटस पाएको भए अझ बढी एक्सपोजर पाइन्थ्यो, यसले हामीलाई भित्रभित्रै खाएको जस्तो भइरहेको थियो. त्यसैले यो विश्वकप जस्तो प्लेटफर्म नेपालमा क्रिकेट छ है, नेपालले राम्रो क्रिकेट खेल्न सक्छ है भनेर देखाउने अवसर थियो. वर्ल्ड कप खेल्न जाँदा यहाँका साथीभाइको कस्तो प्रतिक्रिया थियो भन्ने अर्को प्रश्नमा अहिलेको नतिजाबाट सबैजना निकै खुसी हुनुभएको छ. पहिले नै थाहा हुनु र सरप्राइज जस्तो हुनुको खुसीमा धेरै फरक छ. साथीहरूको प्रतिक्रिया चाहिँ हङकङलाई हराउन सकिएला तर बङ्गलादेश र अफगानिस्तानसँग सकिँदैन कि भन्ने थियो. बङ्गलादेश टेस्ट खेल्ने देश भएकाले उसँग नराम्रो गरी हारेर बेइज्जत होला कि भन्ने पनि थियो. दोस्रो चरणमा पुग्ने त सम्भावना नै देखिन्न भन्ने थियो. कहिले चाहिँ गरेर देखाउने यही बेला हो भनेर हौस्याउनु भएको थियो, तर धेरैलाई यो लेभलको प्रदर्शन गर्न नसक्ला भन्ने नै थियो. अभ्यास खेलमा लगातार दुई हार बेहोरेपछि प्रतियोगिताको पहिलो खेल खेल्दा कस्तो लागेको थियो भन्ने अर्को प्रश्नको जवाफमा ज्ञानेन्द्र मल्ल भन्छन्, हामी अभ्यास खेलमा धेरै प्रयोग गर्छौं, कुन ठिक हुन्छ कुन हुँदैन भनेर, हाम्रो कमी कमजोरी बलिङमा छ कि ब्याटिङमा भनेर पहिल्याउँछौ. अभ्यास खेलको नतिजाले हामीलाई सुधारको अवसर दियो. हङकङसँग त्यति फराकिलो जित हुन्छ भन्ने लागेको थियो तपाईँलाई भन्नेको अर्को प्रश्नमा, त्यस्तो चाहिँ थिएन, तर हङकङलाई न्युजिल्यान्ड बाहेक लगभग हामीले हराइरहेका थियौं. हङकङ भन्दा पनि हामीले क्षमता अनुसार खेल्दा नतिजा राम्रो आउँछ भन्ने आश लागेको थियो र आयो पनि. तर उनीहरूले बलियो फाइट ब्याक गर्छन् जस्तो लागेको थियो, किनभने उनीहरूले पछिल्ला खेलमा निकै राम्रो खेलेका थिए. न्युजिल्यान्डमा र न्युजिल्यान्डमा अभ्यास खेलमा आयरल्याण्ड र जिम्बाब्वेलाई हराएका थिए. न्यूजील्याण्डमा खराब प्रदर्शनसँगै वनडे वर्ल्ड कप खेल्ने अवसर गयो। चार वर्षलाई वनडे क्रिकेट खेल्ने सम्भावना पनि सकियो। त्यतिखेर खासमा के भएको हो भन्ने अर्को प्रश्नमा, सुरुमा त हामीले विश्वकपमा छनौट हुनुपर्छ भनेर त्यही अनुसार प्राथमिकता दिएका थियौं। हाम्रो देशमा क्रिकेट बचाइराख्ने हो भने कम्तीमा वनडे स्ट्याटससम्म चाहिन्छ भन्ने सोचेका थियौं, तर ताकि चार वर्ष निरन्तर एक दिवसीय क्रिकेट खेल्न पाइयोस्। एक दिवसीय स्ट्याटस पाएको भए पाकिस्तान भारतको अनुमतिमा उनीहरूसँग पनि खेल्न सकिन्थ्यो, तर त्यस्तो हुन सकेन। त्यस बेला हाम्रा धेरै खेलाड़ी चेस्ट चोटग्रस्त पनि थिए। अफगानिस्तानसँग 2020 निरन्तर हार्दै आएका थियौं। विश्वकपमै प्रतिस्पर्धामा यसरी जित्छौं जस्तो लागेको थियो भन्ने अर्को प्रश्नमा ज्ञानेन्द्र मल्ल भन्छन्, हामीले कहिल्यै पनि अफगानिस्तानसँग हार्छौं भन्ने सोचेका थिएनौं। जहिले पनि उनीहरूलाई पछ्याइरहेका थियौं, तर ससाना गल्तीले नतिजा हाम्रो पक्षमा आइरहेको थिएन। यसपटक गल्ती कम र सुधार धेरै गर्यौं, खेल हाम्रा पक्षमा भयो। अफगानिस्तान विरूद्धको खेलमा तपाईँ आउट भएपछि कप्तान पारस खड्का पनि एक रनमै आउट भए। हामी दर्शकलाई चाहिँ के खेल हाम्रो हातबाट गयो कि झैं भएको थियो। टीम सदस्य र उपकप्तानका रूपमा तपाईँलाई चाहिँ कस्तो लागेको थियो भन्ने प्रश्नमा ज्ञानेन्द्र मल्ल भन्छन्, मलाई राम्रो टीममा पूरा विश्वास थियो। हामी दुईजनाले मात्र होइन, खेल एघारजनाले खेल्ने हो। खेलका हरेक खेलमा सबैको आआफ्नो भूमिका हुन्छ, त्यही अनुसार खेल्ने हो। एउटाले राम्रो गर्न नसक्दा अर्कोले परिपूर्ति गर्ने हो। त्यो दिन सुभाष खकुरेल र शरद भेषवाकरले आफ्नो भूमिका निर्वाह गरे। यो होइन कि एकजनालाई शतक हान्यो बाँकी सबै सस्तोमै गयो। हो, कुनै दिन एकैजनाले चार पाँच विकेट लिएर खेल जितेको छ, कसैले शतक अर्धशतक हानेका छन्, तर सामूहिक प्रयासले खेल जित्ने हो। क्रिकेटमा एक अर्कोलाई साथ दिनु एकदमै जरुरी छ। नेपाली क्रिकेटको स्तर यसपटकको विश्वकपकै जस्तो कायम रहला र वा सुधारिएला। विश्वकप खेलपछि क्रिकेट सकियो भन्ने हामीले सोचेका छैनौं, तर हामीलाई माथिल्लो स्तरसँग खेल्न अझ उच्च एक्सपोजर चाहिन्छ। हामीले बंगलादेशसँग पनि प्रतिस्पर्धा गर्न सक्छौं भन्ने देखायौं। हामीले पनि विश्वकप खेल्न सक्छौं भन्ने विश्वास दिलायौं। विश्वकप एकैपल्ट खेल्ने होइन, पर्याप्त अभ्यास चाहियो, सुविधा र तालिम चाहियो। अहिलेसम्मको हाम्रो सफलतामा प्रशिक्षक पुबुदु दशनायकको ठूलो हात छ। यसपटकको विश्वकपमा अङ्क बराबर भएर पनि थोरै रनरेटले सुपर टेन जान नपाएकोमा कस्तो लागेको छ भन्ने प्रश्नमा नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, सुरुमा त हामी खेल मैदानमै थियौं, हङकङले के कस्तो गर्छ थाहा थिएन। 10-12 ओभरसम्म त्यही बस्यौं। बंगलादेशको 6-7 विकेट लगिसकेको थियो। त्यस बेला चाहिँ हामी केही होला जस्तो लागेको थियो। बंगलादेश 108 आउट भइसकेपछि त अब केही चान्स छ है भन्ने भयो। त्यो खेल हङकङले 13 ओभरमा जित्न नसक्ने भन्ने थिएन, तर नतिजा त्यस्तो आएन र हामीले अवसर गुमायौं। र यो अर्को प्रश्न रहेको थियो, बाहिरतिर राजनीतिक पनि क्रिकेटमा जोडिएका छन्, भारतमै शरद पवार जस्ता ठूला नेता यसमा संलग्न छन्, हाम्रामा राजनीतिज्ञले क्रिकेटका लागि के गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई भनेर सोधिएको प्रश्नमा ज्ञानेन्द्र नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, धेरै कुरा नगरिकन नेपाली क्रिकेटको विकासका लागि इमान्दारीका साथ काम गरिदिए पुग्छ। हजुर, धेरै कुरा गर्नभन्दा मुख चलाउनुभन्दा हात चलाउनु बेस हुन्छ भन्ने उनले एउटा आशय यो ज्ञानेन्द्र मल्लले उनको लास्ट क्वेसन राजनीतिज्ञहरूले क्रिकेटको विकासको लागि के गर्नुपर्ला भन्ने प्रश्नमा यस्तो भनेका थिए। तर राजनीतिज्ञहरूले कस्तो कस्तो टिप्पणी समेत गरे तपाईँहरूले थाहा पाइसक्नु भएको छ श्रोताहरू। कार्यक्रम हो भोइस अफ साङ्ग्रिला, साङ्ग्रिलाका आवाजहरू हरेक आइतबार साँझ 6:30 साढे 7 बजेसम्म। श्रोताहरू, तपाईँहरूलाई अब अर्को एउटा गीत यहाँनिर म प्रस्तुत गर्दैछु। यति बेला स्टुडियोको घडीमा 7:15 गइसकेको छ। श्रोताहरू, अब तपाईँहरूसँग म करिब 15 मिनटसम्म रहनेछु र तपाईँहरूले पनि मलाई यो 15 मिनट साथ दिनुहुनेछ भन्ने मैले पूर्ण आशा लिएको छु। र श्रोताहरू, अब भने कस्तो मिठो नेपाली चलचित्र नोभेम्बर रेन चलचित्रबाट लिएको यो गीत तपाईँहरूलाई प्रस्तुत गर्दैछु। त्यसपछि म फेरि उपस्थित हुनेछु। कार्यक्रम हो भोइस अफ साङ्ग्रिला, हजुर म तपाईँहरूको साथमा छु, म सञ्जय। हजुर श्रोताहरू, कार्यक्रममा फेरि पनि स्वागत छ। हजुर, कार्यक्रम हो भोइस अफ साङ्गलाका आवाजहरू, र तपाईँहरूलाई भर्खरै मैले सुनाए चलचित्र नोभेम्बर रेनमा रहेको यो गीत केही त मिठो आवाज छ। आशा छ तपाईँहरूलाई मन पर्यो होला। अब श्रोताहरू, म तपाईँहरूलाई अब एउटा मह सम्बन्धी जानकारी गराउँदैछु। श्रोताहरू, मह भन्ने बित्तिकै तपाईँहरू फेरि यो मदन कृष्ण हरिवंश बुझ्नुभयो होला, तर त्यो होइन। मदन कृष्ण हरिवंशको बारेमा कुरा गर्न खोजेको होइन मैले, मह यो मौरीको महको कुरा गर्न खोज्दैछु यहाँनिर। हजुर, मह एकदमै राम्रो चीज जुन चाहिँ यसलाई खान जाने हो, कसरी खाने अथवा चाहिँ कसरी प्रयोग गर्दाखेरि यसको उचित लाभ लिन सकिन्छ भन्ने कुरामा यो पतञ्जलि योगपीठ हरिद्वारका आयुर्वेद विज्ञहरूले विज्ञ आचार्य बालकृष्णले यो मह कसरी सेवन गर्दाखेरि अथवा महको प्रयोग कसरी गर्दाखेरि यसको पूर्ण रूपमा लाभ लिन सकिन्छ भन्ने कुरामा रहेको यो जानकारी तपाईँहरूलाई गराउँदैछु म श्रोताहरू। मह सम्बन्धी जानकारी, प्रकृतिको अमूल्य उपहार हो मह। आयुर्वेद र एलोप्याथी दुवैमा महको योगदान छ। औषधि, सौन्दर्य, प्रसाधन र दैनिक आहारमा महको उपभोग महत्वपूर्ण मानिएको छ। यसको प्रतिकूल असर छैन, अर्थात यसको साइड इफेक्ट केही पनि हुँदैन। श्रोताहरू, खाने बित्तिकै ऊर्जा पाइने तयारी आहार हो मह। तर यसको सेवन गर्ने पनि नियम जाने अमृत सरह फाइदा हुन्छ, नजाने विष पनि हुन सक्छ। पतञ्जलि योगपीठ हरिद्वारका आयुर्वेद विज्ञ आचार्य बालकृष्णले मह सेवन विधि र नियम उल्लेख गरेका छन्। जस्तो तपाईँ अम्बा अंगुर जस्ता अमिलो फलको साथमा मह खानु अमृत समान हुन्छ, र चिया वा कफीको साथमा मह खानुभयो भने तपाईँलाई यसले राम्रो गर्दैन। महलाई आगोमा कहिले पनि तताउनु वा उमाल्नु हुँदैन। माछा मासुसित मह खानु विष खाएसर हुन्छ। महमा पानी वा दूधको बराबर मात्रा खानु पनि हानिकारक हुन्छ। चिनीमा मह मिसाउनु विषमा अमृत हालेसर हुन्छ। किन भन्दाखेरि अब तपाईँहरूले थाहा नै छ श्रोताहरू, चिनी मह एउटा प्राकृतिक तत्त्वहरूले भरिपूर्ण चीज हो, जसमा चाहिँ अब चिनी मिसाउँदाखेरि त्यसको महको एउटा वास्तविक महत्त्व नै हराउन सक्छ। घिउ तेल नौनीसित मह मिसाएर खानु विष समान हुन्छ। घिउ र महको समान मात्रा कतापि खानु हुँदैन। मौरीले विभिन्न वनस्पतिको परागबाट मह बनाउँछ, त्यसैले वनस्पतिको स्रोत अनुसार महको औषधीय गुण पनि अलग अलग हुन्छ। जस्तो नीमको स्रोतबाट बनेको मह आँखाको लागि जामुन मधुमेह हृदय घात रक्तचाप रोगको लागि फाइदाजनक हुन्छ। वसन्त ऋतुमा विकसित वनस्पतिको परागबाट निर्मित मह सर्वोत्कृष्ट हुन्छ। शहर वा घर आँगनमा फुलेको वनस्पतिको तुलनामा जंगली वनस्पतिको मह सबभन्दा राम्रो हुन्छ। मह सेवन गर्ने बित्तिकै तातो पानी पिउनु हुँदैन। मोटोपना नियन्त्रण गर्न मन तातो दूधमा एक चम्चा मह घोलेर नियमित खान सकिन्छ। किन निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ। महको तापीय विशेषता गजबको हुन्छ। तातो चिजसँग खाँदा तातो र चिसो चिजसँग खाँदा चिसोपना पैदा गर्दछ। त्यसैले मौसम र आवश्यकता अनुसार मह सेवन गर्नुपर्दछ। महको ज्यादा उपभोग पनि हानिकारक हुन्छ। यसबाट अतिसार जस्ता रोगले सताउँछ, जसको निराकरण निकै कठिन हुन्छ। एकै पटक धेरै मह खानु राम्रो हुँदैन। दिनमा 2-3 चम्चासम्म मह खान मिल्छ। एक पटकमा केटाकेटीले 25 ग्राम र वयस्क मानिसले 50 ग्रामसम्म मह सेवन गर्नुपर्छ। मह खाँदा कुनै अप्ठ्यारो महसुस भएमा कागती निबुवा खाए आराम हुन्छ, अथवा 1 ग्राम धनियाँको धुलो र 20 ग्राम अनारको रस मिसाएर खाँदा पनि राहत मिल्छ। बढ़िरहेको ज्वरोमा दूध, घिउ र मह सेवन विषमान हुन्छ। यदि कसैले विष सेवन गरेको छ भने त्यो बेला मह खुवाउँदा विषको प्रभाव अझ बढेर मृत्यु नजिक पुग्न पनि सक्छ। श्रोताहरू, महको फाइदा, यसलाई कसरी प्रयोग गर्ने र यसको महत्वबारे मैले तपाईँहरूलाई जानकारी गराएँ। श्रोताहरू, स्टुडियोको घडीमा यति बेला 7:25 बाँकी छ। अब भने म तपाईँहरूलाई अर्को एउटा गीत यहाँनिर सुनाउँदैछु, पूर्णिमाको चन्द्रमालाई लोकेश गुरुङको आवाजमा रहेको यो गीत अहिलेलाई तपाईँहरू समक्ष प्रस्तुत गर्दैछु। श्रोताहरू,
चंद्रमला पूर्णिमा को
हजुर श्रोताहरू, यसै गीतका साथसाथमा आजको लागि कार्यक्रमबाट बिदा माग्नुपर्ने बेला आएको छ र आगामी साता फेरि तपाईँहरूको रेडियो सेटमा आउने बाचाका साथ आजका लागि कार्यक्रम भोइस अफ साङ्ग्रिलाबाट म बिदा हुन चाहन्छु। हजुर, तपाईँहरूको यो साता आगामी साता शुभ रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस् र जाडोको मौसम बढ्दो छ, सकेसम्म यो सिजन भनेको अलिकति रुगाखोकी लाग्ने फ्लू लाग्ने भनौँ मौसम रहेको छ र आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। तबसम्मका लागि हामी म तपाईँको रेडियो सेटबाट बिदा हुन चाहन्छु। आगामी साता हाम्रो भेटघाट हुने नै छ, तबसम्मका लागि तपाईँहरू सबैबाट बिदा हुन चाहन्छु। हस्त, शुभरात्रि। Love.